Pasti butuh sebentar yang berbeda ini, tapi tentu kebenaran setia berbeda peran berjalan segi berbeda dan berbeda dan berbeda saat sahabatnya kesihat dan sahabatnya ahli kelebihan kita ahli kesihat di sebab keadaan sahabat hati hai jab hama ke zindagi mein berbeda से हासिल किए हुए दर्द को अमलन एक तरीका कि जिसके तरीके से दर्द के अंदर नूर तस्वीर पैदा हो जाए तो निश्चा आपने वाला और वाकयात में तदंत्र और तफक्कुर है कि जिसके तरीके से इंसान तो निश्चा आत्माम के हालात और वाकयात में तदंत्र करने के बाद जो गलतियां होने की होती है उनसे अपने आप को दूर करने की कोशिश करता है। अगर इंसान ये हिम्मत हासिल करने के बाद कभी कैसी भी सिचुएशन वैसे ही इम्तिहान में मुबतला हो और आकलन बहुत ही न दोहराए तो साहिब अच्छी है लेकिन मैं गुज़िश्ता आपके हालात वाकयात देखने के बावजूद भी अपनी जिंदगी में इबरत न हासिल करूं जिस तरीके से हमारा की आंखों से जाहिर दे रहा है मेरे सामने चीज रखी हुई है नजर आ रही है अगर फिर कर रहा हूं तो आपको ये आंखों पर शक होगा। इसी तरह से गुज़िश्ता आत्माओं के हालात मेरे सामने हो मैं देखते हुए भी वही जरा नहीं कह रहा हूं उस तौर पर मेरा बल ज्यादा अमीर मोमिनीन अली अलैहिस्सलाम इरशाद फरमाते हैं कि जो बचता है वो तुम्हें करके दिखाता है समाज हमारे और आपके रोजमर्रा के हालात भी और गुज़िश्ता के हालात भी सब कुछ जमाना इबरत की सूरत में सामने गया सिर्फ साहिबान बसीरत वो होते हैं जो अपने गुज़िश्ता से सबक हासिल करते हैं और गलतियों को
और जब भूखे रहने कम थोड़ी सी मुद्दत क्या
عزیز دل کے اندر وہ قوم جسے لا الہ الا اللہ پڑھا دیا گیا, وہ قوم جسے اپنے رسول کی رسالت کا علم ہے, تورات نامی اپنی کتاب کے بارے میں جانتے ہیں, اللہ کے احکامات سے واقف ہونے کے باوجود کس وجہ سے احکام پیدا ہوا؟ خود حضرت موسیٰ فرماتے ہیں تم قوم تجھل, تم جاہل قوم ہو. اب یہ جاہل کہے گا کہ حضرت اس جاہل سے مراد ہے, اس جاہل سے مراد معرفت دینی سے مراد. کل میں نے برداشت کیا صرف گفتگو نہ دینے کے لیے تو کہ جہالت سے مراد کیا ہے. میں اپنے بچے کو بہترین تعلیم دلانا چاہتا ہوں, اس کے لیے چاہے مجھے قرض دینا پڑے, چاہے مجھے مشکلات اٹھانی پڑے, خود میں بھوکا ہوں, لیکن کسی طرح سے میرا بچہ اچھے اسکول میں پڑھے. بھائی کیوں اتنی زحمت اٹھا رہے ہیں؟ اس لیے کہ اگر اس نے تعلیم اچھی حاصل نہیں کی تو آگے چل کے اس کی زندگی مشکلات کا شکار ہو جائے گا, اچھی نوکری کے لیے جاب نہیں ہوگی, لہٰذا یہ ساری زندگی مشکلات میں گزارے گا. جتنی زندگی مشکلات میں گزرے گی, 40 سال کی, 50 سال کی, بہت سے بہت 70 یا 25 سال, لیکن وہ جو آبادی زندگی ہے اس کا کیا حساب؟ بہتر ہے کہ اس میڈیا میں بچہ پڑھتا ہے اور کلمہ پوچھو تو صحیح سے یاد نہیں, آئیں پر کے نام پوچھو تو یاد نہیں ہے. یہ صرف ساری ہی معلومات ہے. اگر کوئی گہرا سوال کر لیا جائے تو پھر تو کیا واقعاً ہم اپنے معالم دین کے بارے میں عالم ہیں؟ تو قرآن بڑے واضح الفاظ میں کہہ رہا ہے کہ تم اگر یہ سوچتے ہو تو تم یہ کہتے ہوئے کہ اللہ تعالیٰ ہم تو ایمان لائے تھے اور پھر تو چھوڑ دیا جائے گا. اگر جب تک آپ میرے ایمان کو ثابت نہیں کرو گے تب تک ایمان قبول, اور اگر دنیا میں کس دھوکے میں رہے کہ ہم تو ایمان لے رہے ہیں آپ بس ہم گنا ہو رہے ہیں, تو کیا ہوگا؟ جب تم آسمانی کو مبتلا کیا اس طرح سے کرے گا بڑا مبتلا
کیا کرنا ہے؟ سورہ مبارکہ میں بارہ پڑھنے کا ارشاد فرماتا ہے
satu tinggungan pembukaan apa yang aku buat mereka tadi itu hormat segala istilah pahit tinggi apa apa ini Frank saling saling kena harus ke istilah ini kami kata kami saya tapi apa itu istilah sedangnya है तो बड़ा सा हॉल बनाया गया था जिसके अंदर एक वक्त हजारों लोगों को घुसा दिया जाता है। हॉल के अंदर कोई खिड़की नहीं, कोई रोशनदान नहीं, सब की आंखों पर पट्टी बांधकर तेज तलवारें मारते भर के सबको आपका तलवार ले जाओ। और इसमें मेरा भाई भी है, मेरा बेटा भी है, मेरा चाचा फूफा सब उसी थे। और फिर क्या आंखों पर पट्टी बंदी है, दरबार तेज है, अपने आप को बचाना भी है, दरबार चलाने भी है, कौन कहां कटेगा, कौन मरेगा, कौन बचेगा, उसमें इंसान थोड़ी सी देर के लिए जब तस्वुर भी करे तो रोटे खड़े हो जाते उसके कि इतनी सा सजा। ये सजा किसको दी गई, जिन्होंने वो सजा बस्ती की थी। अब उस सूरत जिस जमीन के गौशाला परस्ती करवाई, जो इन्हराम का बारिश बना, उसको मैं सजा हो जाएगी। अब आपने ये सारी तो ये कहते हैं कि बजा है उसकी सजा इससे ज्यादा संगीन है। मुसलमानों का हाथ में अगर सजा दे दी जाए तो वो दिन नहीं सुनाए तो कुछ ना कुछ कहेगा, जला दो कहेगा, मार दो कहेगा, कुछ। लेकिन अल्लाह हमें सूरह बकरा में कहा कि बड़ी अजीब सी सजा सामने के लिए अल्लाह ताला ने क्या फरमाया था, तेरी सजा ये है तू सारी जिंदगी लोगों को ये कहेगा अस्तगफुरुल्लाह लम सास मुझे बच लो। ये बड़ी अजीब सी सजा उनको कह रहे हैं कि फकुरु अनफसुकुम अनफसुकुम अपने आप को अपने रिश्तेदारों को मारो। इतनी सजा और सामने की सजा क्या है, बहुत फर्क है। सजा
अगर तलवार चलाते हैं तो
अक्सर एक तरफ इखलास की कैफियत है, दूसरी तरफ कैफियत क्या है, जगह कल जलवा क्या रहेगा, जन्म के बाद जनाबे मालिक के अश्तर जनाबे मालिक सलाम दरअसल तो की दी और जब बाहर तक पहुंच गया कि जनाबे मालिक के अश्तर दूसरी को करो तो तस्वीर कर सकता। आज अभी इतना सुन रहे कि जनाबे मालिक के अश्तर उस शख्सियत का नाम है कि कायनात में अली जैसा कोई हुआ, लेकिन खुद मौलाए कायनात इस नाम से जिसके लिए यह नाम जाने को कि जैसा मैं रसूल अल्लाह के लिए था वैसा मालिक थे, जिसको अली अपने आप का खुद तशबीह दे उसे मालिक अश्तर कहते हैं। तो मालिक कोई मामूली शख्सियत नहीं है। अब जंग मेहरबान के आखिर में हजरत काउंट कर रहे हैं, मौलाए कायनात जब तबर करते हैं एक फिर लगाते हैं, काउंट करने के बाद अंदाजा लगाया कि मौला ने भी 500 बरस से हजम किया, मैंने भी 500 बरस से हजम किया। अब मालिक के अश्तर जिस मकाम माहिर पर है यकीनन जानते हैं कि मेरा इमाम तो तुम्हारे साथ नहीं है, लेकिन जमाने इमामत से ये समझाना चाहते हैं कि उम्मत की जरूरत में और इमाम की जरूरत में फर्क क्या है। फर्क क्या है? इमाम से बेहतर कोई नहीं बता सकता। तो कहा पाता जितने आपने जहन्नम भेजे मैंने भी भेजे, इमाम ने फरमाया माने तेरे सामने जो आया तुम्हें तलवार से लगा दे, लेकिन अली कयामत तक पुश्तों में देखता एक भी मोमिन अगर पाया जाए। अब यह तमहीद किसके बारे में, तमहीद किसके बारे में, इसके मतलब आपको मौलाए कायनात की जरूरत अगर समझ में आती है, जरूरत समझ आती मौलाए कायनात की खुलूस ये है कि एक जरूरत सलीम की बात से आता है, दूसरी तरफ जब तक उसकी पुश्त में कयामत तक अगर मोमिन बाकी है तो अली की जरूरत चलती नहीं है, किसी पर चलता है तो फिर इसका मतलब यह कि कयामत तक किसके अंदर खैर नहीं है। अब मुझे इंसाफ से यह बताइए कि जिसको अमीरुल मोमिनीन 70 मरतबा जिंदा करके कत्ल करे, 70 मरतबा कत्ल करे, हुसैन ने इमाम ने क्या किया 70 मरतबा जिंदा करके कत्ल किया, ये 70 मरतबा देखिए अली की मैंने से कहा कि जरूरत के वजन को ध्यान में रखें, ये जरूरत लाजिम नहीं हो सकती, ये जरूरत फजूल नहीं हो सकती, ये जरूरत अली की नफरत का इजहार है जो अली का नाम लेकर खुदा की वहदानियत को खुदा की लाशरीकियत को चैलेंज करने लगता है, खुदा रहता हजरत अली को खुदा बनाने लगता है या खुदा का शरीक बनाने लगता है, हजरत अली के दिल में उसके लिए इतनी नफरत है कि 70 मरतबा की जरूरत उसके ऊपर चला रहा है, ये इजहार नफरत है। अब ये हुसैनी गाली की अच्छी तरह से जहन में बैठा है कि दुनिया में अगर अली की नफरत का इजहार इस तरीके से तो वो जो कसीम और नारे वाली जन्ना है वो कयामत के दिन तुम्हारे साथ क्या करे। लिहाजा ये मजहबें बराबर नहीं है और हमारी गलतियां हैं, हमने हुसैनियों को वापा करके मामा करके इतना हमने एक जमाने में उनको मौका फराहम किया कि आज पूरी जुरात कर रहे हैं अली के दिन पर से पैद कर रहे हैं, अली से बड़ा तौहीद परस्त कोई नहीं जिसने अपनी जिंदगी सजदों में गुजार दी और सजदों में अपने तड़प तड़प कर ले कह रहे कफा की इज्जत मेरी इज्जत के लिए भी काफी है, मैं अकून अल्लाह अब्दन के लिए मेरा बनता हूं और कफा की फखर मेरे लिए फखर के लिए ये काफी है, मैं अकून अली रब्बा के तू मेरा परवरदिगार है। अली के पास उससे बड़ा फखर हो गया और हमारी हैसियत क्या है, हमारी हैसियत ये है कि हमने तो परवरदिगार को पहचाना ही अली के सजदों से, कोई मालूम नहीं परवरदिगार की कैसा है, कोई नक्शा ध्यान बनाने की जरूरत नहीं, कभी परवरदिगार के लिए कोई तस्वीर कोई नक्शा कभी ध्यान में मत आना, जब भी परवरदिगार की मार्फत के किसी मरहले में दाखिल होने जाओ तो सिर्फ ये सोचना जिसको अली जैसा सजदा करे वो परवरदिगार है, जिसको हुसैन जैसा सजदा करे वो परवरदिगार है, जिसको मोहम्मद मुस्तफा सल्लल्लाहु अलैहि वसल्लम सजदा करे। हमारी मार्फत की हासिल شریعت میں جو سلسلہ شروع کیا وہ سلسلہ حضرت ابراہیم حضرت نوح کے زمانے میں شریعت کی شکل اختیار کی، حضرت ابراہیم سو شریعت اور زیادہ بہتر شکل میں حضرت موسیٰ کی دور میں پایا کا کتاب نازل ہوئی صاحب موجزہ ہے، حتیٰ بعض انبیاء کو اللہ نے کتاب موجزہ اور الہیت کا مقام کے خلاف حکومت دی تھی، حضرت داؤد علیہ السلام زبور کتاب ہے صاحب موجزہ ہے اور الہیت نبی ہے اور ساتھ ساتھ صاحب حکومت بھی ہے، یہ سب کچھ ہم نے کر دیا لیکن کسی بھی کتاب اور کسی بھی شریعت کے لیے اللہ نے یہ نہیں کہا کسی کے لیے، اور عجیب بات یہ ہے کہ مسلمانوں سے پوچھیں نبی کہ بھائی الیوم اکملت لکم دین تو دین مکمل کس چیز سے ہوا، تو آپ کو یہ بتا سکتے ہیں کہ دین مکمل سے بات ہوا جبکہ اسی مقام پر اللہ تعالیٰ یہ کہہ رہا ہے کہ رضیت لکم الاسلام دینا، یعنی جو چیز اب دیکھیں ایک ہی چیز ہے جو دین کو مکمل کر رہی ہے، نعمتوں کو تمام کر رہی ہے، اور اگر میں ہوگی تو دین سے اللہ راضی ہوگا، بس اللہ نے یہ بھی سمجھا دیا کہ یہ نہیں ہوگی تو جتنا مرضی سجدے کر دو تمہارے سجدے کو بھول لیں، کیا ہے وہ ولایت کا ڈگری کے بارے میں سوال ہے ولایت امیر سے دین کامل بھی ہو رہا ہے، نعمت تمام بھی ہو رہی ہے، اور اگر یہ دین میں ہوگی تو رسی تو کرتوں اسلام کا دینا ہے، ورنہ اللہ جس دین میں ولایت علی نہیں اس سے اللہ راضی، تو یہ اختیار ہمارے پاس ہے، لہذا ہمارے ہاں کہنے کے ہوئی ہے تاریخ کے طور پر سانوی نے کہہ دیا کہ وہ دیتا تحریر کتاب کا تحریر کتاب میں، اور آپ یہ واقعات جانے پر دیکھیں گے تو آپ اور سنیں گے تو آپ کا مطلب حضرت ہو ابتدائی تحریر سب سے پہلی تحریر تورات کو اس نے کہا بنی گو سارا کس نے بنایا تھا کس کو سورا بنی تھی حضرت موسیٰ کے انتقال کے بعد پہلی تحریر تورات کے اندر یہ کی گئی کہ گو سارا بنانے والے کا نام سامتی کی جگہ ہٹا کر حضرت ہارون علیہ السلام کا نام لکھ دیا، بس دیکھیں اس کا مطلب کیا ہوا، ایک عبرت اور کو بتا رہے کہ جتنے بھی سامنے ہیں وہ وسیع نبی سے دشمن کرتے ہیں، نبی سے دشمن نہیں کرتے، نبی کے خلیفہ سے دشمن کرتے ہیں، حضرت ہارون بچے اب دیکھیں تورات کہاں ملے گی آپ کو، اگر آپ کسی بھی ایسی دکان پر جائیں ایسی جگہ پر جائیں جیسے ہمارے عیسائی بھائی کی پبلیکیشن ملتی ہیں باپ آپ چلے جائیں کتابیں مقدس پوری کتابیں مقدس عہد عقیم یعنی پرانا دور اور عہد جدید دونوں میں اولڈ اور نیو ٹیسٹمنٹ دونوں میں، تو اولڈ ٹیسٹمنٹ کے اولڈ ٹیسٹمنٹ کا ایک حصہ تورات دوسرا حصہ زبور اور نیو ٹیسٹمنٹ کی تھی یہ ترتیب، جب آپ تورات لیں گے تو تورات کا پہلا باب ہے پیدائش، دوسرا باب ہے خروج، خروج کے چیپٹر نمبر 20 کی 6 نمبر آئے، اچھا آپ بابا خروج کو جب شروع میں پڑھنا شروع کریں گے اور قرآن کریم میں حضرت موسیٰ کی داستان کو سامنے رکھیں گے تو تقریباً کہہ رہا ہوں تقریباً 70-80% مشابہ ہے، 70-80% حضرت موسیٰ کی بال پیدائش کا زمانہ، اس میں حمل کا چھپانا، والدہ کو پانی کے اندر ڈالنا، پھر دوبارہ موسیٰ کے فرعون کے گھر میں پلنا، والدہ کے پاس واپس بھجوانا، حضرت موسیٰ کا فرعون کے قہر میں جوان ہونا، پھر اپنے مومن کو بچانے کے لیے مصری کو مارنا، پھر مار کر مصر سے فرار ہو کے مدین جانا، وہاں پہ عرب شام کی بچیوں سے ملاقات ہونا، پانی پلانا، شادی ہونا، واپس مدین سے آنا، یہ سارے باتیں ایسے ہی آپ کو ملیں گے بالکل ایسے تھوڑے سے وقت کے ساتھ، وادی طوبا وہاں جہاں پر اللہ نے پہلے کہیں نازل کی، یہ الفاظ میں موجود ہے کہ یہ وادی مقدس ہے، یہاں نالین فہلا نالے قرآن کیا ہے تو رات آپ بالکل پھیل جاتے بالکل ایک جیسے الفاظ در نیاز کیا ذرا سے فرق سارے مسئلے پر کیا تقریباً اسی ترتیب کو آپ کو ملتا की है, जाओ उसके पास जाकर हमारा पैगाम, फिर हजरत का दुआ करना वापस ताली से रही वही असली आपने बाहरों को तुम मिल सारी जब कहूँ कोई वह जाली बदिया हारून आखी पूरी की पूरी सारी की सारी दुआ सारे एवरीथिंग सब कुछ मिल गया। अब हजरत ने हारून बाकी तमाम बातें अपने हजरत मूसा के साथ तो ही का पैगाम पहुंचाया है। हारून के साथ मूसा मिलकर फिरौन का मुकाबला कर रहे हैं, जो अल्लाह का नबी जो हारून वसी खलीफा तौहीद परस्त, अब आपने देखा तहरीर कैसे होती
है,
बयान ही अभी मैं चला तो फिर आपके सामने लेकर चलूंगा और बयान करूंगा कि तहरीर के मामले में तहरीफा को किस तरीके से इजाद किया गया। अब हमारा सुनते हैं ना बाद में डाले कोई कहता है नहीं वाकया नहीं हुआ, ऐसे कह देते हैं कि वाकया नहीं हुआ जैसे वाकया कभी वाकया इतने आराम से कह देते हैं, यानी पैगंबर सुनता आज ये झूठ बोला यदि कोई वाकया नहीं हुआ, यानी कुरान और हदीस और सीरत तीनों को झूठा बड़े आराम से झूठा जैसे बोला। आगे चले आगे चलने के बाद पूरा तबलीग उम्मत के दौर में एक पूरा कारखाना बनाया गया जाले हदीस का और हर वो हदीस जो है उसे गढ़ा गया दूसरों के नाम, एक पूरा कारखाना पूरा कारखाना। अब क्या क्या नवामिल पेश आए हैं नबी में इंशाल्लाह इसको भी हम आगे डिस्कस करेंगे कि कौन कौन से नवामिल बना कर क्या क्या नवामिल बने कि नबी जैसा इंपॉर्टेंट इवन 70 साल के अंदर बिल्कुल और सिर्फ भुलाया नहीं 50 साल के दौरान हालात क्या पेश आए हैं कि पैगंबर का पूरा घराना जिला गया। अब इमाम हुसैन ने यह मकाम पर एक एक अमल किया इंशाअल्लाह अगर कुरान में तौफीक दी इस मकाम पर पहुंचना है पढ़ के आज पूरा सब बना दिए कि इमाम ने क्या कारनामा अंजाम दिया है जहां मिल्लत इस मकाम पर पहुंची हुई है। लिहाजा तारीख में बहुत सारे झूठे हैं बहुत सारे तोहमत हैं। एक बड़ी तोहमत क्या है कि जी पहले कहते हैं कि हजरत अबू मोमिन ने बयान दे कर ली थी है ना बयान तो लोग कहते हैं हजरत अबू मोमिन बयान कर ली थी बड़े अच्छे दोस्त हैं। तारीख में हर वो शख्स जिसने ये बात की है जनाब ज़हरा का किरदार उसके ऊपर समझा साहिब रदीब जिन्होंने रदीब के रेफरेंसेस जमा करने में पूरी जिंदगी लगा दी 10 जिल्दों के ऊपर किताब भी थी और उस किताब में कोई पूरे यानी रदीब से लेकर अपनी जिंदगी तक पूरी तारीख में कोई जगह खाली नहीं छोड़ी है कि जिस पर रदीब का बयान हो और उसको जमा यानी अगर आप रदीब से किताब से रदीब तक पहुंचना चाहते हैं तो एक ऐसा मुसलसल रास्ता है कि जो नॉन स्टॉप आपको किताबें रदीब से शुरू करके मैदान रदीब तक पहुंचा नॉन स्टॉप इतनी मेहनत की साहिब रदीब ने कि बड़ा मशहूर बात है कि आप किसी जगह पर गए तो आपका मैं अहले सुन्नत का कोई नाता था तो उनको समझ लगा कि आप आए हैं दावत तो आपने कहा भाई आप मदद की आप बहस ज्यादा करते हैं नतीजे में बात नहीं पहुंचती फिर दिल खराब हो दोनों ने वादे किए कि कोई बहस नहीं आपने कहा ठीक अगर ये है तो आप खाना खाने के बाद सारे के सारे बनाना है खाना खाने के बाद क्या बहस नहीं करते लेकिन खाली खाना खाना खा सकते हैं तो क्या करते हैं क्या एक ही हदीस पर पैर रखते और आप मुतवज्जो हो गए साहिबे रदीब के सामने वो हदीस से बयान की कि साहिबे रदीब आप बर्दाश्त कर दें क्योंकि हदीस आदमी चुपचाप बर्दाश्त तो सारे हदीस बर्दाश्त कर होगा तो आपने कहा भाई मैं अब जब यही बात है मैंने भी हदीस को बर्दाश्त कर बयान कर ली और वही बात अभी बात या फिर
मुतफिक
होता है تیسری حدیث کیا ہے کہ ہم سب کون سی کمانا تھا ولا بجانے کے مانا دوانے ہی ماتا تل میں ماتا بھی تل جاہی کیا کاری کے طرح پہاری کے طرح کا بس اپنی ہی تاریخ سے مجھے بتا دو کہ جنات زہرہ 75 or 95 دن جو زندہ رہیں کس کی امامت کس ہے حضرت زہرہ کا امام کون تھا اب جب کہانی پوچھا تو سب کے سب جھکے تھے حضرت یہ کہنے کا مقصد یہ کہ جنات زہرہ سلام تاریخ میں تحریف کی جو کوششیں کی گئی ہیں نتیجہ کیا کہتے ہیں جس طرح سے چاہتا ہے وہ کرے نعرہ لگا دیتا ہے کوئی کہتا ہے امام حسن نے بیعت کر لی تھی میری شان کی کوئی کہتا ہے امام حسین نے بیعت کر لی تھی یاد رکھیے گا اگر امام حسن نے والے سے حقوق کی تھی وہاں پر بیعت تفصیل سے امام حسن کے والے نے بیعت کیے تھے صرف جہاں پر اجمالی طور پر چلے والے سے بیان کرتا تھا کہ آپ کے دنوں میں بات کی تاریخ میں امام حسن اور امام حسین کے اوپر یہ تہمت ہے کہ آپ نے بیعت کی بیعت نہیں کی ایک صلح نامہ ایک امن کا کانٹریکٹ ہوا ہے امام حسن نے صرف اس کی رعایت کی ہے اور امام حسین نے امام حسن کی اس سنت کو جاری رکھا ہے صاحب کانٹریکٹ سے صرف اس کانٹریکٹ کی پاس رکھا ہے کبھی نہ امام حسن نے بیعت کی نہ امام حسن اب جہاں تک تو صلح نامہ کا تعلق ہے تو اس کی شکل بھی ایسے پیش کی جاتی ہے جیسے خدا رحمتہ امام حسن نے شکست کو تسلیم کیا جبکہ آپ کبھی غلطی سے اگر تاریخ کو صحیح پڑھ کر دیکھیں تب آپ کو پتا لگے گا کہ امام حسن نے کسی بھی مقابلے پر کبھی کوئی جگہ شکست تسلیم نہیں کی امیر المومنین کے بعد جیسے ہی آپ کے ہاتھوں پر ظاہری طور پر خلافت کی گئی اور انہوں نے آپ کو خلیفہ بنا لیا امیر المومنین کے بعد تاریخ اسلام کا منتخب اہل خلیفہ امام حسن ہے یہ دو خلیفہ وہ ہیں جن کو واقعا امت نے مل کر خلیفہ بنا نہ اس سے پہلے کوئی مل کر خلیفہ بنا نہ اس کے بعد یہ دو خلیفہ ہیں زیادہ ہم ہمیشہ یہ سوال کرتے ہیں کہ ایک طرف آپ کہتے ہو کہ اکثریت کی رائے کو مکمل کر دو تو تمہارا پوری تاریخ میں علی اور حسن کے علاوہ کوئی نہیں ملے گا جس کو اکثریت کا خلیفہ بنا اپنی ہی بات خود نہیں مانتے کوئی نہیں ایسا اگر آپ مسلمانوں کے اجماع کو بھولنا چاہو صحیح اجماع صرف امیر المومنین اور امام حسن ان شاء اللہ میں بتاؤں بتا دی امیر المومنین کے حوالے سے بھی کیوں آپ تنہا رہ گئے اور تنہائی کبھی کیوں نہیں کر سکتا ہوا کہ امام حسن نے کسی بھی مقام پر بیک سٹینڈ نہیں ہوا رات میں شکست نہیں تسلیم جب آپ کو خلیفہ اجتماعی طور پر بنا لیا گیا آپ نے رشوت تیار کیا اور آپ آگے کو کر سکتے اب امیر شام چونکہ سفین بھر چکا تھا لہذا اسے پتا تھا کہ ایک سے جنگ کر کے جیتنا ناممکن لہذا اس نے کہا کہ تاریخ ہماری تاریخ اور یہ ہماری نہیں ہے یہ متفق ہے تاریخ کی حتیٰ جتنا مذہب سے کوئی ہمارے تعلق نہیں ہے اور اسے بھی تاریخ نہیں لکھا ہے کیا کیا خزانے کے منہ کھول دیے خزانے کے منہ کھول دیے میں سوال یہ کرتا ہوں آپ سب سے تمام زندگی مسلمان ہے ایک ساتھ سوال کہ کیا شام کا بیت المال امیر شام کے نام کا مال تھا دادا سے ملا تھا کس نے دیا تھا بیوی لے کر آئی تھی کہاں سے آیا تھا بیت المال ہے اور کسی بھی اگر ہم اس کو خلیفہ مان ملے اگر کہہ کے کہہ رہا ہوں اگر کسی کو خلیفہ مان بھی لیا جائے تو خلیفہ کو بھی حق حاصل رہتے ہیں کہ وہ بیت المال کو اپنے ذاتی استعمال میں لے کر آئے حتیٰ خلیفہ کو حق حاصل ہے اگر صحیح ہو لہذا تاریخ میں آپ چونکہ اس زمانے سے ایسے افراد کو حکومت دیتے آئے ہیں جو بیت المال کو اپنا ذاتی مال سمجھتا ہے تو 1400 سال سے آج بھی ہم دیکھو کیا حضرت تمہارے اوپر وہی لوگ مسلط ہیں جو بیت المال اور لوگوں کے ٹیکس کو اپنا ذاتی مال سمجھتے ہیں اگر آج بھی علی کی حکومت کو قبول کرو گے اللہ تعالیٰ اوپر والوں کو خود بخود بدل دے گا اور اگر مثال دیکھنا چاہتے ہو تو ہم شاید کورٹ میں مثال بول رہے ہماری مثال بول رہے جس دن تم عقیدت کی نشان تبدیل کرو گے اللہ تعالیٰ تمہارے حالات خود بخود بدل دے اپنا ذاتی مال سمجھ کے کتنا خرچ کیا اتنا خرچ کیا ہے کہ खरीदे हैं और कितनी कीमत का खरीदे हैं जो आप तलाश करने के लिए है वो आपके हैरत से आपको खड़ी रहते हैं। सिर्फ एक उबैदुल्लाह इब्ने अब्बास, एक अब्दुल्लाह इब्ने अब्बास के हुए और इमाम हसन की मजबूरी हमें बदल जाती है। उबैदुल्लाह को इमाम ने ऐसी जगह का गवर्नर लगाया था जो कि शाम के इलाकों के नजदीक था। उन्होंने हमला किया, इसके बेटों को जिला किया, एक बेटे को मां की गोद में जिला कर और वो खातून इस सदमे से पागल हो गए। अब इमाम हसन ने जब कई फिर चुके तो उसके बाद उबैदुल्लाह का इंतखाब किया। ये इमाम हसन जो कर रहे हैं कि इमाम हसन टेस्ट नहीं कर रहे, इमाम हसन को पता सबका है, लेकिन अगर इमाम हसन ये इल्जाम तारीख में ना करते कभी भी मुनाफिक उनके चेहरों पर से नकाब नहीं उतरती। इमाम हसन का सबसे बड़ा कारनामा यह है कि आपने अपनी सियासत से अपने जमाने के जितने मुनाफिक थे सबको भी नकाब। मैं मिसाल कर के तारीख में इमाम हसन जैसा था कायम, इमाम हसन जैसा सियासतदान तारीख में कहीं गुजरा हो कि जिसने अपनी सियासत से देखे। सियासतदान क्या आलम उसे कहते हैं, कामयाब उसे कहते हैं जो अपने दुश्मन की हकीकतों को दुनिया के सामने ले आए। अब अगर उसके बावजूद सारी दुनिया बेबसीरत ही ना बुलाया ना करे तो इमाम हसन का कसूर नहीं है, उनकी बसीरतों का कसूर। उसके बाद इमाम हसन ने पछताए भाई, इमाम उसके बाद कुछ पछताए नहीं क्या, इमाम बिगड़ गए। जब इसने देखा कि कोई तरीका नहीं, पैसा खत्म हो गया, आखिरी हत्या है, अपने हिसाब से वो सियासत के बाद जबकि इमाम फरमाते हैं ये शैतानत है। शैतानत ने शैतान ने क्या समझाया कि इमाम को धोखा दो, एक सुलहनामा करो और फिर उसका वादा करना नो प्रॉब्लम। तो जैसे ही उसने सुना, देखिए कौन सुलहनामा करना खास करता है, वो तो जीत रहा हो या हार रहा, कौन सा इतना खास करता है। तो तारीख में अमीर शाम की सबसे बड़ी शिकस्त का नाम सुन रहे हैं इमाम ने क्या किया, इमाम जानते हैं, इमाम के पास तो बंदे नहीं है, तारीख की प्रणाली है कि अपराधी है और इमाम हसन का अमल यह बता रहा है कि इमाम मासूम मुनाफिकों पर हुकूमत करने का कोई शौक नहीं। लिहाजा मेरे और आपके लिए विवरण का सबसे बड़ा मुकाम यह है कि अगर मेरे जमाने का इमाम हकीकत पर जगह पर बैठा हुआ है तो मुझे और आपको अपने कल्ब में छाटने की जरूरत है कि कहीं खुदा ना खास्ता कोई के रजिस्टर में मेरा नाम किस खाने में लिखा हुआ है। मुनाफिकों पर इमाम मासूम हुकूमत नहीं करता, कोई शौक नहीं हो सकता, वो मुमिनीन पर हुकूमत करके आया है, उसका काम तो मिली को मेरे आस पास पहुंचाना है, मुनाफे को जरूरत नहीं है वहां। लिहाजा इमाम हसन ने साबित क्या किया, पहला मुनाफे को जरूरत है, मुनाफे को बराबर का कोई शौक नहीं है वहां। लिहाजा इमाम ने सुलहनामा की शर्त ऐसी रखी है अगर तारीख में कोई बाकायदा बाइंसाफ हो, इमाम हसन के सुलहनामा की शर्तों को पढ़ने के बाद उसके लिए अमीर शाह बिल्कुल वादे हो जाता है। जिस बात को बाद में इमाम हुसैन ने फरमाया समय को अंजद दी, मैंने अपने जद इमाम हुसैन हदीस को बयान कर रहे हैं। मैं कहूंगा आप सरसने हदीस में जो मर्जी कह रहे हैं मानी नहीं डाले, लेकिन एक बार इमाम हुसैन के नाम पर इस हदीस को अगर समझने की कोशिश करें तो इमाम फरमाते समय को अंजद दी, मैंने अपने जद से सुना है और ये पहला मरहला है इमाम के कयाम पहला मरहला। लिहाजा इमाम को जैसे ही मौका मिला इमाम ने पूरी उम्मत को यह समझा दिया कि ये मकाम पैगंबर की जबान से हराम करार दे दिया गया है। अब मैं पूरी दुनिया को यह कहता हूं जिसका जो दिल चाहे इनको खलीफा कहे और जिसका दिल चाहे इमाम हुसैन की जबान से पैगंबर के और को इस सारी जहालत का मुकाबला करबला में करना है। जहाला हुसैन अपने बेहतरीन है और इन बेहतरीन हालात में अपने बेहतर एक तरफ अली अकबर जैसा बेटा, एक तरफ कासिम जैसा बेटा, अब्बास अलैहिस्सलाम और आपके भाइयों जैसे भाई और औरों मोहम्मद जैसे जैसी मोहब्बत ईमान को हजरत ज़ैनब से है वैसी भी उनके बच्चों। लिहाजा जब भी ये शहजादे आए हैं इमाम ने अक्सर कोशिश की कि बच्चों को अजीब मखमसे नहीं ले बच्चे। एक तरफ मामू की जरूरत ही दिल जंग की और उधर से जब भी हजरत ज़ैनब की निगाह पड़ गई तो बुलाकर खुशी तो भी जब जनाबे अली अकबर शहादत पर पहुंचे तो उसके बाद जनाब हुसैन की कैफियत अजीब है। उसमें अली अकबर शहीद हो गया और मेरे दोनों मोहम्मद बैठे। अब ये मरहला बच्चों के लिए भी संदेह था। आकर इमाम के हुजूर पर खड़े होकर आंसू बहा इमाम ने जब मरहला देखा तो शहजादों से ज्यादा एक को जरा के अब्बास नाम था क्या एक इमाम हुसैन ने एक तरफ से जरा जागरण बजा का खून है लोगों में दूसरी तरफ से मनाया दो शुजातों का पहर है इन बच्चों के अंदर। बड़ा इन्होंने जबरदस्त हमला किया और जब तक साथ रहे दुश्मन ने देखा कि शिकस्त ना हो दादा एक बड़ा रास्ता बनाकर हमला किया है बच्चों में जुदाई करना और जब बच्चे जुदा हो गए तो आहिस्ता आहिस्ता तीन दिन की भूख की आस और फिर लगते लगते बच्चों के हाथों में आहिस्ता आहिस्ता कमजोरी आने लगी और एक वक्त वो आया जब जख्मों की तबाद आकर बच्चे जमीन पर गिरे हैं और आवाज अलैहिकुम सलाम वरहमतुल्ला हजरत अब्बास और इमाम हुसैन गए हैं तो ये बच्चों के जनाजे उठाकर आए हैं। रिवायत ने कहती है इससे पहले जब भी किसी शहीद का नाशा आता था जनाजा